أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم، وبه نستعين وهو خير ناصر ومعين. الحمد لله رب العالمين، الصلاة والسلام على رسوله الكريم وعلى آله الطيبين الطاهرين المعصومين، ولعنة الله على أعدائهم أجمعين من يوم عداوتهم الى قيام يوم الدين. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تمام برادران و خواران کو درس قرآن میں خوش آمدید. الحمدللہ ماہ مبارک رمضان کی برکتوں اور فضیلتوں سے سب مستفید. انشاءاللہ یہ آپ سب کے تعاون سے اور آپ سب کی شرکت سے جاری ہے. کل ہم نے سورہ مبارکہ واقعہ کی 44 آیات کی تلاوت کی تھی، 44 آیات تک، آیت نمبر 44 تک. آج ہم آیت نمبر 45 سے تلاوت کا آغاز کریں گے. آپ میں سے جن کے پاس قرآن مجید موجود ہے وہ قرآن مجید کھول لیں گے، اور جن کے پاس اپلیکیشن ہے قرآن مجید کی، بلاغ القرآن کی، وہ اپلیکیشن سے قرآن کھولیں گے اور ہمارے ساتھ شامل تلاوت ہو جائیں گے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. انہم کانوا قبل ذلک مترفین. کل جو آیات ہم نے تلاوت کی تھی، جیسا کہ تین گروہوں کے بارے میں بات ہوئی، ایک سابقون کی، دوسرے اصحاب یمین، اور تیسرے اصحاب شمال. تو یہاں اصحاب شمال کی بات شروع بھی تھی کہ جن کا، جو یقیناً مجرمین اور نافرمان، جو خدا کے انحراف کرنے والے، خدا کی راہ سے، ان کی سزا بیان ہوئی تھی. آیت نمبر 45 میں ان کی کچھ صفات بیان ہوئی ہیں، یعنی یہ جو اصحاب شمال بنے ہیں تو ان کے کس قسم کے اعمال تھے، یا کس طرح کا ان کا ماضی ہے، دنیا میں کیسی زندگی گزاری ہے، اس طرف قرآن مجید نے ہمیں متوجہ کیا ہے. آیت نمبر 45 میں ہے، انہم کانوا قبل ذلک مترفین. یہ لوگ اس سے پہلے ناز پروردہ تھے. مترفین ان لوگوں کو کہا جاتا ہے کہ جن کو دولت و نعمت کی فراوانی بدمست کر دے اور وہ سرکش و نافرمان ہو جائیں. یعنی دولت کی فراوانی نے ان کو مستی میں مبتلا کر دیا، آرام و آسائش میں رہے اور اسی کے ساتھ نافرمان و سرکش ہونا. پس مترفین معاشرے کا وہ گروہ ہے کہ جس کو خواہشات کی پیروی نے یاد خدا ان کے دل سے نکال دی ہو، اور وہ نعمت کے شکر کی جگہ ناز و نعمت کو اپنی مہارت کا نتیجہ قرار دیتے تھے. یعنی شکر کرنے والے نہیں تھے نعمت پر، بلکہ نعمتوں کا نزول، جو نعمتیں خدا کی طرف سے عطا ہوتی ہیں، وہ نعمتیں ان کو سرکشی میں ان کے اضافے کا باعث بنتی ہے. کیوں؟ کیونکہ وہ شاکر نہیں ہوتے. اور شکر کا مفہوم آپ کی خدمت میں پہلے بھی عرض کیا ہے، شکر کا مطلب ہے نعمت کو اس جگہ استعمال کرنا، اس کام میں استعمال کرنا کہ جس کے لیے اللہ نے وہ نعمت عطا کی ہو. آیت نمبر 46، وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنْثِ الْعَظِيمِ. وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنْثِ الْعَظِيمِ. اور گناہ عظیم پر اصرار کرتے تھے. پہلی جو ان کی خرابی اصحاب شمال کی بتائی کہ وہ مترفین تھے. دوسرا کیا تھے؟ وہ عظیم گناہ پر اصرار کرتے تھے. ایک تو گناہ عظیم کا مرتکب ہونا، اور دوسرا اس پر اصرار کرنا، بار بار اس گناہ کو انجام دینا. اور یہ بات بھی یاد رہے کہ چاہے کوئی چھوٹا ہی گناہ کیوں نہ ہو، اس کو بار بار انجام دینے سے وہ بھی ایک عظیم گناہ بن جاتا ہے. اور ایک حدیث کے مطابق کسی بھی گناہ کو چھوٹا سمجھنا ہی سب سے بڑا گناہ ہوتا ہے. آیت نمبر 47، وَكَانُوا يَقُولُونَ أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ. और कहा करते थे, क्या जब हम मर जाएंगे और खाक और हड्डियां बन जाएंगे तो क्या हम दोबारा उठाए जाएंगे? औ आबाउन अलअव्वलून, और क्या हमारे अगले बाप दादा भी? आयत नंबर 49, कुल इन्नल अव्वलीन वल आखिरीन, कह दीजिए यकीनन अगले और पिछले, लमजमऊन इला मीकात यौम मालूम, एक मुकर्रर दिन मुकर्रर वक्त पर जमा किए जाएंगे। तीसरा जो उनकी खराबी थी असाब शिमाल की, वो क्या थी? वो रोज कयामत को झुटलाते थे, दोबारा उठने को, जिंदा होने को झुटलाते थे, इस बात को झुटलाते थे कि इस जिंदगी में जो अमाल बजा ला रहे हैं आगे चलकर उनका हिसाब देना है खुदा के हुजूर में। बस याद रखें ये जो तीन सिफात हैं, मुतरफीन यानी नाज़ो नेमत और नेमत और दौलत की फरावानी की वजह से खुदा के नाफरमान और सरकश बन जाना, ये हो गया मुतरफीन। दूसरा गुनाह अजीम पर गुनाहगार और फिर गुनाहों का इसरार, तकरार से गुनाह करना, बार बार गुनाह को करना। और तीसरी चीज बुनियाद क्या थी? क्योंकि ये माद पर यकीन रखते थे, यकीन नहीं रखते थे, क्योंकि जो माद पर यकीन रखेगा, जिसका आखिरत पर यकीन होगा, तो नहीं वो मुतरफीन बनेगा, नहीं वो गुनाह अजीम पर इसरार करेगा। अल्लाह ने कहा एक मुकर्रर दिन मुकर्रर वक्त पर जमा किए जाएंगे। आयत नंबर 51, इन्नकुम अय्युहद्दालून अल्मुकद्दिबून, फिर यकीनन तुम ए गुमराहो तकजीब करने वालो, लाकिलून मिन शजरिन मिन ज़क्कूम, ज़क्कूम के दरख्त में से खाने वाले हो। ज़क्कूम का दरख्त जहन्नमियों की खुराक है, कि जिसके बारे में कुरान ने भी कहा कि ऐसा दरख्त है कि इसके खाने से उनके आंते जो है वो टुकड़े टुकड़े हो जाएंगे। فمالئون منها البطون, आयत नंबर 53, फिर उससे पेट भरने वाले हो, यानी तुम जक्कूम के दरख्त से खाने वाले हो, न फकत ये कि उसमें से चखोगे टेस्ट नहीं, बल्कि उससे अपना पेट भरोगे, ऐसी भूख लगेगी जहन्नम में कि तुम्हारे पास, तुम खाना चाहोगे और तुम्हारे पास जक्कूम के अलावा कुछ नहीं होगा और तुम उसे पेट भर खाओगे। आयत नंबर 54, फशारिबून अलैहि मिनल हमीम, फिर उस पर खोलता हुआ पानी पीने वाले हो। आयत नंबर 55, फशारिबून शुरबल हीम, फिर वो भी उस तरह पीने वाले हो जैसे ऊंट पीते हैं, यानी एक तो वो तुम जक्कूम खाओगे और फिर तुम्हारे लिए जो मशरूब है पीने के लिए वो हमीम है। इसके बारे में, हमीम के बारे में कुरान ने दीगर जगहों पर जो इसका बताया है किस क्या चीज है, ये इंतहाई गर्म और खोलता हुआ और बदबूदार, और ये भी इंसान को जला देने वाला, अंदर से टुकड़े टुकड़े कर देने वाला, आंते बाहर आ जाए जिसके पीने से। अब ये तुम पियोगे और कैसे पियोगे? जैसे कि हीम, हीम कहते हैं ऊंट जो है, ऊंट उसकी एक बीमारी है जिसको प्यास की बीमारी लग जाती है, ऊंटों की एक बीमारी है जिसको हीम कहा जाता है। इस बीमारी में ऊंट को प्यास बहुत लगती है और वो इतना पानी पीता है कि बिलाखिर मर जाता है उसी पानी के कसरत की वजह से, पेट फट जाता है उसको। तो यहां पर कहा है कि बेशक वो हमीम है, जक्कूम है, तुम पेट भरोगे और फिर उससे ऐसी प्यास लगेगी कि तुम उस ऊंट की तरह के जिसको प्यास की बीमारी लगी हो ये हमीम पियोगे। अल्लाहु अकबर। आयत नंबर 56, हाजा नुज़ुलुहुम यौमद्दीन, जजा के दिन ये उनकी ज़ियाफ़त होगी, ये दावत है जजा के दिन उनकी। ये एक इंतहाई जैसे तंज के अंदाज में होता है ना, कि जो इस दुनिया में खुदा की नाफरमानी मुतरफीन बने हुए हैं, जो इस दुनिया में गुनाह अजीम पर इसरार करते हैं, जो कयामत को माद को झुटलाते हैं, उनकी खुराक और उनका उनका मशरूब जजा के दिन ये उनकी जियाफत है, ये दावत है उनकी। आयत नंबर 57, नहनु खलकनाकुम फलौला तुसद्दिकून, हम ही ने तुम्हें पैदा किया है फिर तुम तस्दीक क्यों नहीं करते, क्यों कबूल नहीं करते। आयत नंबर 58, अब खिलकत इंसान के बारे में कुछ बातें इस आयत में अल्लाह ने बयान की। आयत नंबर 58, अफराएतुम मा तुमनून, ये तो बताओ जिस नुत्फे को तुम रहन में डालते हो, अअंतुम तखलुकूनहु अम नहनुल खालिकून, क्या वो, क्या इस इंसान को तुम बनाते हो या बनाने वाले हम हैं। तुमने एक नुत्फा टपकाया रहम में, उससे इंसान को बनाने वाले तुम हो या हम हैं। खुदा आप यहाँ पर एक मुकालमे के अंदाज में सवाल जो पूछ रहे बार बार। आयत नंबर 60, नहनु कद्दरना बैनकुमुल मौत वमा नहनु बिमस्बूकीन, हम ही ने मौत को तुम्हारे लिए मुकद्दर कर रखा है और हम आजिज नहीं हैं। खुदा आजिज नहीं है। आयत नंबर 61, यानी जिस तरह पैदाइश तुम्हारी हमने की है, मौत भी हमने तुम्हारे लिए मुकद्दर की है। आयत नंबर 61, अला अन नुबद्दिल अमसालकुम व नुंशिअकुम फी मा ला तअलमून, कि तुम्हारी शक्लों को तब्दील करके तुम्हें ऐसी शक्लों में पैदा करें जिन्हें तुम नहीं नहीं पहचानते, यानी ऐसी सूरत या ऐसी हयात में दोबारा जिंदा किए जाएंगे जिसे तुम इस आलम खाकी में नहीं जानते, यानी ऐसी जिंदगी में तुम जाओगे कि इस आलम मादा में उसके बारे में सही तरह इदराक नहीं कर पाता बंदा। और जिस तरह इस दुनिया में आने से पहले इंसान रहम मादर में था, माँ के रहम के अंदर से इस दुनिया में आया, वो जो अगली दुनिया है कयामत में जहां इंसान ने दाखिल होना है, वहां वो इस मिट्टी के रहम से निकल के आएगा, जिस तरह वो कब्रों में दफन है उस कब्र के रहम से निकल कर खुदा की बारगाह में आएगा। आयत नंबर 62, وَلَقَدْ عَلِمْتُمُ النَّشْأَةَ الْأُولَى فَلَوْلَا تَذَكَّرُونَ, اور بتحقیق پہلی پیدائش کو تم جان چکے ہو پھر تم عبرت حاصل کیوں نہیں کرتے, یعنی یہ جو ابھی کی پیدائش, جیسے کہ خود انسانی علم نے ترقی کر لی اور اس وقت انسان کو انسان کی تخلیق کے مراحل کے بارے میں پتا چل چکا ہے اور ان مراحل کو یقیناً اللہ تبارک و تعالیٰ جو اس خلقت کا کرنے والا ہے, तो जब तुम इसको जान चुके हो, इस पैदाइश को तुम जान चुके हो, तो फिर तुम इबरत क्यों नहीं हासिल करते कि तुम्हें अगली दुनिया में क्या खुदा पैदा नहीं कर सकता। आयत नंबर 63, इसके बाद फिर अगले कुछ सवालात इंसान से, जुटलाने वालों से सवालात। अफराअयतुम मा तहरुसून, ये तो बताओ जो कुछ तुम बोते हो, यानी जो कुछ तुम जमीन में बोते हो, अअंतुम तज़रऊनहु अम नहनु ज़ारिऊन, उसे तुम उगाते हो या उसे उगाने वाले हम हैं। आयत नंबर 65, लौ नशाउ लजअलनाहु हुतामन फवलतुम तफक्कहून, अगर हम चाहें तो उसे रेजा रेजा कर दें फिर तुम हैरत ज़दा बड़बड़ाते रह जाओ। इन्ना लमुग़रमून, के हम पर तो तावान पड़ गया। आयत नंबर 67, बल नहनु महरूमून, बल्कि हम तो महरूम रह गए, यानी ये जो खेती तुम उगाते हो, ये जो तुम जमीन में बीज बोते हो, क्या इसके उगाने पर तुम कादिर हो? तुम तो वही करोगे कि जो तुम्हारे बस का काम है, हल चलाना, बीज डालना, लेकिन उस बीज को जिंदा करना, उसमें से फसल का उगा देना, परवरदिगार कहते हैं ये हम उसको उगाते हैं। आयत नंबर 68, अफराअयतुमुल मा अल्लज़ी तशरबून, ये तो बताओ कि जो पानी तुम पीते हो, अअंतुम अंज़लतुमूहु मिनल मुज़्नि अम नहनुल मुंज़िलून, उसे बादलों से तुम बरसाते हो या उसके बरसाने वाले हम हैं। आयत नंबर 70, लौ नशाउ जअलनाहु उजाजन फलौला तशकुरून, अगर हम चाहें तो उसे खारा बना दें, फिर तुम शुक्र क्यों नहीं करते। ये जो पानी तुम्हारे पीने के लिए मौजूद है, चाहे चश्मे का पानी हो, चाहे नहर का पानी हो, चाहे जो जमीन खोदकर कुएं का जो पानी निकालते हो वो पानी हो, ये पानी जो तुम्हारे पीने का है उसे बादलों से तुम बरसाते हो या हम बरसाने वाले हैं, फिर अगर हम चाहे तो उसे खारा बना दें, फिर तुम शुक्र क्यों नहीं करते। समंदरों से जो बुखारात की शक्ल में बादल बनते हैं, समंदर का पानी खारा है लेकिन जब वो बुखारात में बादलों की तरफ जाता है तो उसकी नमकियात और उसका खारापन उसके साथ नहीं जाता, क्योंकि अगर ऐसा हो जाए कि आसमान से नाजिल होने वाला पानी, बारिशों से नाजिल होने वाला पानी भी अगर खारा हो जाए और कुएं का पानी भी खारा हो जाए, इंसान अपने पीने के लिए इख्तियार नहीं रखता कि कुछ कर सके। बस अल्लाह यहां पर सवाल कर रहा है कि इसे जो पानी तुम पीते हो उसे बादलों से तुम बरसाते हो या उसके बरसाने वाले हम हैं, अगर हम चाहें तो उसे खारा बना दें, फिर तुम शुक्र क्यों नहीं करते। आयत नंबर 71, अफराई तुम नार अल्लती तुरून, ये तो बताओ कि जो आग तुम सुलगाते हो, अअंतुम अंशअतुम शजरतहा अम नहनुल मुंशिऊन, उसके दरख्त को तुमने पैदा किया या उसके पैदा करने वाले हम हैं। यानी जिस आग, जिन टहनियों से, जिन लकड़ियों से तुम आग जलाते हो, ये लकड़ियां, जिन दरख्तों से ये लकड़ी हासिल की है, बताओ उन दरख्तों के पैदा करने वाले तुम हो या हम हैं। आयत नंबर 73, नहनु जअलनाहा तज़किरतन व मताअन लिल्मुक़वीन, हमने ही इस आग को याद दहानी का जरिया और जरूरतमंदों के लिए सामान जिंदगी बना। ये जो आग है ये एक याद दहानी का जरिया भी है। याद दहानी क्या, एक तो इस उन्वान से भी कि आग का पैदा करने वाला, जिस दरख्त से तुमने इस आग को पैदा किया उसकी लकड़ी से, उस दरख्त का पैदा करने वाला खालिक है। और इसी तरह इस आग में एक और याद दहानी भी है बंदों के लिए कि जिस तरह ये इस आग की तपिश और इसकी जलन काबिल बर्दाश्त नहीं है, तो अगर इस दुनिया की आग और यहाँ की जलन और इस आग की तपिश इस कदर सख्त है, तो आखिरत और अजाब जहन्नम वाली आग जो है वो किस कदर सख्त होगी। ये भी एक याद दहानी है, तज़किरा है, और जरूरतमंदों के लिए सामान जिंदगी है। जिंदगी सामान जिंदगी अल्लाह ने बनाया। आयत नंबर 74, फसब्बिह बिस्मि रब्बिकल अज़ीम, बस अपने अजीम रब के नाम की तस्बीह करो। आयत नंबर 75, फला उक़सिमु बिमवाक़िअन नुजूम, मैं कसम खाता हूँ सितारों के मकामात की। सितारों के मकामात से मुराद वही हर सितारे क्या अपनी जो उसकी जगह है, जो उसका मदार है, जिन मदारों में, जिन जगहों पे वो सितारे मुअय्यन हैं, उनके लकरे में कसम खाता हूँ सितारों के मकामात की। आयत नंबर 76, वइन्नहु लक़समुन लौ तअलमूना अज़ीम, अगर तुम समझो तो ये यकीनन बहुत बड़ी कसम है। यानी अल्लाह जानता है कि उसकी कसम की अजमत क्या है, और फिर इस कुरान की अजमत को वो जानता है जिसने इसके पोशीदा राजों के दीवान में इस कुरान को महफूज रखा हुआ है। आयत नंबर 77, इन्नहु लक़ुरआनुन करीम, ये कुरान बड़ी तकरीम वाला है, ये बड़ी इज्जत वाला कुरान है। फी किताबिन मकनून, जो एक महफूज किताब में है, यानी लोहे महफूज में मौजूद है, महफूज है बगैर किसी तगयुर और तबद्दुल के। ला यमस्सुहु इल्लल मुतहरून, जिसे सिर्फ पाकीजा लोग ही छू सकते हैं। यहां पर कुरान को सिर्फ पाकीजा लोग छू सकते हैं, इस बारे में चंद एक चीजें। एक तो जैसे खुद कुरान मजीद के हरूफ को बगैर वजू के छूना हराम है, और जो हालत जनाबत में हो तो उसके लिए गुस्ल के बगैर कुरान के हरूफ को हाथ लगाना हराम है। इसलिए इस आयत से एक तो ये मौजू आता है। दूसरा, कुरान किताब हिदायत है। बहुत से ऐसे लोग नजर आते हैं, दिखाई देते हैं कि जो कुरान पढ़ते हैं लेकिन हिदायत नहीं हासिल करते, بلکہ ایسے لوگ ہوتے ہیں نظر بھی آتے ہیں معاشرے میں، تاریخ میں بھی گزرے ہیں، قرآن پڑھتے ہیں لیکن ہٹ درمی اور گمراہی کی طرف جاتے ہیں. وجہ کیا ہے؟ قرآن سے استفادہ کرنے کے لیے پاکیزگی، جس میں پاکیزگی ہو، جس میں طہارت ہو، جو اندرونی پاکیزگی کے ساتھ جب قرآن کے حضور میں پیش ہوتا ہے تو وہ روح قرآن اور اس قرآن کے مفہوم کو باقیوں سے زیادہ بہتر انداز میں سمجھ سکتا ہے، زیادہ گہرائی سے مطالب کو درک کر سکتا ہے. بس لا یمسہ الا المطہرون، صرف پاکیزہ لوگ ہی چھو سکتے ہیں قرآن. آیت نمبر 80، تنزیل من رب العالمین، یہ عالمین کے پروردگار کی طرف سے نازل کردہ ہے، یہ عالمین کے پروردگار نے اس کو تدریجاً نازل کیا ہے. آیت نمبر 81، افبہذا الحدیث انتم مدہنون، کیا تم اس کلام کے ساتھ بے اعتنائی برتتے ہو، یعنی تم لفٹ نہیں کرتے ہو اس کلام کو. یہ جو کتاب خدا، یہ جو قرآن کریم، کہ جس نے اس قدر کھول کر تمہارے سامنے حقیقی مطالب کو بیان کیا ہے، جس نے آخرت کو، عاقبت کو، آنے والے مستقبل کو، کہ جس میں تم نے حتماً جانا ہے، کھول کر جزیات کے ساتھ اس قرآن نے اس کو بیان کیا ہے. افبہذا الحدیث انتم مدہنون، تم لطف نہیں کرا رہے، تم بے اعتنائی برت رہے ہو، تم ٹائم نہیں دیتے اس کو، تم سمجھنے کی کوشش نہیں کرتے، تم اس میں تدبر نہیں کرتے، تم اس سے ہدایت لینے کی کوشش نہیں کرتے. آیت نمبر 72، وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ، اور تم جھٹلانے کو، تکذیب کرنے کو ہی اپنا حصہ قرار دیتے ہو. یعنی تم اس کی تکذیب کرنے کو اپنی، وَتَجْعَلُونَ رِزْقَكُمْ، تم نے اس کی تکذیب کو اپنی غذا بنا لی، تم نے اس قرآن کو جھٹلانے کو اپنی روزی بنا لی ہے. فلولا، آیت نمبر 83، اب وہی، یعنی یہ جو اگر اس حالت میں ہو، تکذیب قرآن میں ہو، قرآن کو لفٹ نہیں کرا رہے، اس قرآن سے استفادہ کرنے کے لیے پاکیزہ رہنا تاکہ زیادہ گہرائی میں مطالب قرآن کو سمجھ سکوں، جب اب تم اس طرف نہیں آ رہے ہو، اب اگلی تنبیہ دیکھیں قرآن کا، آیت نمبر 83، فلولا اذا بلغت الحلقوم، پس جب روح حلق تک پہنچ چکی ہوگی، جب روح حلق تک پہنچ چکی ہوتی ہے. آیت نمبر 84، وَأَنْتُمْ حِينَئِذٍ تَنْظُرُونَ، اور تم اس وقت دیکھ رہے ہوتے ہو. آیت نمبر 85، وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْكُمْ وَلَكِنْ لَا تُبْصِرُونَ، اور اس وقت تمہاری نسبت ہم اس شخص کے، یعنی وہ جو اس مرنے والا ہے، اس کے قریب ہوتے ہیں لیکن تم نہیں دیکھ سکتے. یعنی جب انسان مرنے والا ہوتا ہے، خدا کہہ رہا ہے تم دیکھتے ہو، کوئی انسان جب جاکنی کے عالم میں ہوتا ہے، جب روح اس کے حلق تک پہنچ چکی ہوتی ہے، اللہ کہہ رہا ہم اس کے قریب ہوتے ہیں اس وقت، یعنی وہی حقیقت اس کے قریب ہوتی ہے، وہ موت کی حقیقت، وہ خدا کا بیان کیا ہوا حق، وہ جو اگلی دنیا جو حقیقت میں ہے، وہ اس کے سامنے ہوتے ہیں، اس کے زیادہ قریب ہوتے ہیں، لیکن تم نہیں دیکھ سکتے اس وقت. آیت نمبر 86، فلولا ان کنتم غیر مدینین، پس اگر تم کسی کے زیر اثر نہیں ہو، یعنی اگر تم کسی کے انڈر میں نہیں ہو، تمہیں لگتا ہے کہ تم جو مرضی آئے کرو گے، ترجعونها ان کنتم صادقین، اور تم اپنی اس بات میں سچے ہو، تو اس نکلی ہوئی روح کو واپس کیوں نہیں لے آتے؟ اگر تم اتنے ہی اپنے آپ پر تمہیں گھمنڈ ہے کہ تم کتاب خدا کو لفٹ بھی نہیں کراتے، تم قرآن کی تکذیب کرتے ہو، جھٹلاتے ہو، اپنی زندگیوں میں اس کو شامل نہیں کرتے ہو، اگر تم اتنے ہی غنی ہو، اتنے ہی تم بے نیاز ہو، اتنا ہی تم کسی کے زیر اثر نہیں ہو، تمہیں اس بات کا گھمنڈ ہے، تو بھلا بتاؤ، اگر تم اس بات میں سچے ہو، وہ جو روح نکلی ہے تمہارے سامنے ایک شخص کی، تم اس روح کو دوبارہ اس بدن میں واپس ڈال دو. ظاہر ہے کہ یہ نہیں ہو سکتا. اب دوبارہ اس مرنے والے کے بارے میں بات آ گئی، अब अगर ये मरने वाला इन तीन गिरोहों की बात हो रही, इनमें से हो तो क्या है, इनमें से हो तो क्या है, इनमें से हो तो क्या है, 88 अम्मा इनकान मिनल मुकर्रबीन, फिर अगर वो मरने वाला मुकर्रबीन में से, यानी वही साबिकून असाबिकून असाबिकून उलाइकल मुकर्रबून, अगर वो मुकर्रबीन में से है, आयत नंबर 89 89, फरौहुन व रैहानुन व जन्नतुन नईम, तो उसके लिए राहत और खुशबूदार फूल और नेमत भरी जन्नत है। एक हदीस है छठे इमाम से मनकूल मुकर्रब इन मुकर्रबीन के बारे में कि रूह और रेहान कब्र में, यानी खुशबू का जो बात हुई, खुशबू उनके लिए कब्र में है और जन्नत नई में आखिरत में होगी, यानी उनका अगली जो उनकी नेमत है वो जन्नत है। आयत नंबर 90 वह अम्मा इनकान मिन असहाब यमीन, अगर वो मरने वाला अगर वो असहाब यमीन में से है, आयत नंबर 91 فسلاملك من اصحاب اليمين, तो उससे कहा जाएगा तुझ पर असहाब यमीन की तरफ से सलाम हो, यानी ये असहाब यमीन का फरिश्ते इस्तकबाल करेंगे, उनको सलाम करेंगे। आयत नंबर 92 وَأَمَّا إِنْ كَانَ مِنَ الْمُكَذِّبِينَ الضَّالِّينَ, और अगर वो मरने वाला तकजीब करने वाले गुमराहों में से है, यानी अगर वो असहाब शिमाल में से है, उनकी यहाँ पर निशानी बता दी, तकजीब करने वाले गुमराहों में से है, فَنُزُلٌ مِنْ حَمِيمٍ 93, तो उसके लिए खोलते हुए पानी की ज़ियाफ़त है, पहली जो डिश उसके सामने, जैसे होता है ना नुज़ुल का जो लफ्ज़ है अरबी में, जब कोई मेहमान आता है तो उसके सामने खाने की पहली चीज जो पेश की जाती है, बाकी असल खाना बाद में आएगा, शुरू में जो उसे पेश किया जाता है, स्टार्टर जो उसको दिया जाता है, यहाँ नुज़ुल उसको कहा जाता है। लेकिन यहाँ जाहिर है मजीद सख्त होने के लिए, जैसे एक ज्यादा तकलीफदेह बात होती है, तनुज़ुलुन मिन हमीम, तो उसके लिए खोलते हुए पानी की ज़ियाफ़त है। वह तस्लियतु जहीम, और बढ़ती आग में तपाया जाना है। इन्ना हाज़ा लहू हक़्कुल यकीन, ये सब सरासर हक पर मबनी कतई है। फसब्बिह बिस्मि रब्बिकल अज़ीम, बस ए नबी अपने अजीम रब के नाम की तस्बीह कीजिए, बस अपने अजीम रब के नाम की तस्बीह कीजिए। बस ऐजान मोहतरम आपके सामने है कुरान किस कदर खोल खोल के बंदर बशर की इंसानों की रहनुमाई के लिए उन तमाम मराहिल को कि जो पेश आने वाले हैं, किस कदर सादा अंदाज में और समझ में आने वाले अल्फाज के जरिए मुझ तक और आप तक मुंतकिल कर रहा है। लिहाजा जो भी तदब्बुर कुरान की तरफ कोशिश करेगा, रुजू करेगा, यकीनन ये कुरान उसकी हिदायत का बेहतरीन जरिया है। यहाँ पर सूरत का अख्तिताम हुआ। अगली सूरत सूरतुल हदीद है, मदनी सूरतों में से है, 29 आयात हैं इस सूरत में। हम आगाज करते हैं इसकी तिलावत का। बिस्मिल्लाहिर्रहमानिर्रहीम, सब्बह लिल्लाह मा फिस्समावाति वल अर्द वहुवल अज़ीज़ुल हकीम, जो कुछ आसमानों और जमीन में है सब अल्लाह की तस्बीह करते हैं और वही बड़ा गालिब आने वाला हिकमत वाला है। लहू मुल्कु समावाति वल अर्द युहयी व युमीत وهو على كل شيء قدير, आसमानों और जमीन की सल्तनत उसी की है, वही जिंदगी और वही मौत देता है और वो हर चीज पर खूब कादिर है। आयत नंबर 3 هو الاول والاخر والظاهر والباطن وهو بكل شيء عليم, वही अव्वल और वही आखिर है, नेज वही जाहिर और वही बातिन है, और वो हर चीज का खूब इल्म रखने वाला है। खुदा की अस्माए हुस्ना खूबसूरत अल्लाह के नाम बयान हो रहे। आयत नंबर 4 हुवल्लज़ी खलक़ अस्समावाति वल अर्ध फी सित्तति अय्यामिन थुम्मा इस्तवा अलल अर्श यअलमु मा यलजु फिल अर्ध व मा यख़रुजु मिन्हा व मा यन्ज़िलु मिनस समाइ व मा यअ'रुजु फीहा व हुवा मअकुम अय्नमा कुन्तुम वल्लाहु बिमा तअमलून बसीर, वो वही है जिसने आसमानों और जमीन को 6 दिनों में खल्क किया, फिर अर्श पर मुस्तकर हुआ। अल्लाह के इल्म में है जो कुछ जमीन के अंदर जाता है और जो कुछ उससे बाहर निकलता है और जो कुछ आसमान से उतरता है और जो कुछ उसमें चढ़ता है, तुम जहां भी हो वो तुम्हारे साथ होता है और जो कुछ तुम करते हो अल्लाह उस पर खूब निगाह रखने वाला है। अल्लाह हर वक्त तुम्हारे साथ है, जो भी तुम करते हो अल्लाह उस पर खूब निगाह रखने वाला है। आयत नंबर 5, लहू मुल्कु السماوات والارض والى الله ترجع الامور, आसमानों और जमीन की सल्तनत उसी की है और तमाम उमूर उसी की तरफ पलटा दिए जाते हैं। يولج الليل في النهار ويولج النهار في الليل وهو عليم بذات الصدور, वही रात को दिन में दाखिल करता है और वही दिन को रात में दाखिल करता है और वो सीनों के राज को खूब जानता है। आयत नंबर 7, आमिनु बिल्लाहि व रसूलिही व अनफिकु मिम्मा जअलकुम मुस्तखलफीन फीह فالذين آمنوا منكم وأنفقوا لهم أجر كبير, अल्लाह और उसके रसूल पर ईमान ले आओ और उस माल से खर्च करो जिसमें अल्लाह ने तुम्हें जानशीन बनाया है, बस तुम में से वो जो लोग ईमान लाएं और खर्च करें उनके लिए बड़ा सवाब है। दो चीजों की दावत दी, एक अल्लाह और उसके रसूल पर ईमान ले आओ और इस ईमान का फिर तकाजा क्या है, उस माल से खर्च करो कि जिसमें अल्लाह ने तुम्हें जानशीन बना। जानशीन का मतलब क्या है, ये माल जो आज तुम्हारे पास है तुमसे पहले किसी और के पास था, तुमसे पहले इस माल का कोई और मालिक था, जो जमीन आज तुम्हारे पास है तुमसे पहले कोई और इसका मालिक था, जिस कारोबार को आज तुम कर रहे हो तुमसे पहले कोई और अंजाम दे रहा था। इससे मुराद खुद विरसे में मिलने वाला माल भी हो सकता है कि जैसे बाप दादा से जो विरासत जायदाद मिली है, कारोबार मिला है, चलता कारोबार सब कुछ मिला है, ये भी इंसान को जानशीन हो, तुम उस माल में अल्लाह ने तुम्हें जानशीन बनाया। बस जो लोग ईमान लाए, एक दूसरा अल्लाह की राह में खर्च करें, इंफाक करें, उनके लिए बड़ा सवाब है, उनके लिए बड़ा सवाब है। आयत नंबर 8, वमा लकुम ला तुमिनून बिल्लाह والرسول يدعوكم لتؤمنوا بربكم وقد اخذ ميثاقكم ان كنتم مؤمنين, और तुम्हें क्या हो गया है कि तुम अल्लाह पर ईमान नहीं लाते हो जबकि रसूल तुम्हें तुम्हारे रब पर ईमान लाने की दावत दे रहा है और वो तुमसे मजबूत अहद ले चुका है अगर तुम मानने वाले हो। यानी रसूल खुदा ने वही के जरिए तुम्हें ईमान की दावत अल्लाह के नबी तुम्हें दे रहे हैं, इसके बावजूद तुम गैर ईमानी रविश अख्तियार कर रहे हो। तो याद रखिएगा कि अहद से मुराद वही अहद, अहद जो खुदा और बंदे के बीच में है, रसूलुल्लाह के साथ अहद से मुराद वही की तौहीद पर ईमान रखेंगे, दीन इस्लाम की तालीमात पर अमल करना, यह हर मुसलमान का वादा है अल्लाह के नबी के साथ। जब हम कलमा पढ़ते हैं, अल्लाह के नबी की रिसालत की गवाही देते हैं, तौहीद की गवाही देते हैं, तो हम इस एग्रीमेंट पर साइन करते हैं, जैसा कि ये मुआहदा है अल्लाह और उसके बंदे के बीच में और रसूलुल्लाह इस मुआहदे के गवाह हैं। लिहाजा तुम्हें क्या हो गया है कि तुम अल्लाह पर ईमान नहीं लाते जबकि रसूल तुम्हें अल्लाह पर ईमान लाने की दावत दे रहा है और वो तुमसे मजबूत अहद ले चुका है अगर तुम मानने वाले हो। आयत नंबर 9, हुवल्लज़ी युनज़्ज़िलु अला अब्दिही आयातिन बय्यिनातिन लियुख़रिजकुम मिनज़्ज़ुलुमाति इलन्नूर वइन्नल्लाहा बिकुम लरऊफुर रहीम, वो वही है जो अपने बंदे पर वाज़ह निशानियां नाज़िल फरमाता है ताकि तुम्हें तारीकी से निकालकर रोशनी की तरफ लाए, यकीनन अल्लाह तुम पर निहायत शफकत करने वाला मेहरबान है। आयत नंबर 10, यानी इस आयत नंबर 9 में अल्लाह ने अपने यानी रसूलुल्लाह पर वाज़ह निशानियां नाजिल हो चुकी हैं, जो सबसे वाज़ह निशानी जो इस वक्त मेरे और आपके हाथ में है कुरान, क्या काम है इस निशानी का, तारीकी से निकालकर रोशनी की तरफ लाए, युखरिजकुम मिनज़ ज़ुलुमाति इलन नूर, अंधेरों की तरफ, जहालत के अंधेरों से इल्म की तरफ लाए, गफलत के अंधेरों से बेदारी की तरफ लाए, गुनाह और इसयान के अंधेरों से इताअत और फरमाबरदारी के नूर की तरफ लाए, اور گمان اور خرابیوں کے اطاعت گزاروں کی اس محفلوں سے اٹھا کر حق و حقیقت اور صداقت اور دلیل اور روشن دلیلوں والی اس قرآن کی طرف, اس کے مطالب کی طرف لے کر آئے. اور اللہ تم پر نہایت شفقت کرنے والا ہے, مہربان ہے خدا, یعنی اللہ نہایت شفیق ہے, مہربان ہے کہ جس نے تمہیں تمہارے لیے یہ قرآن نازل کیا ہے. آیت نمبر 10, وَمَا لَكُمْ أَلَّا تُنفِقُوا فِي سَبِيلِ اللَّهِ وَمَا لَكُمْ أَلَّا تُنفِقُوا فِي سَبِيلِ اللَّهِ وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ لَا يَسْتَوِي مِنْكُمْ مَنْ أَنفَقَ مِنْ قَبْلِ الْفَتْحِ وَقَاتَلَ أولئك أعظم درجة من الذين أنفقوا من بعد وقاتلوا وكلا وعد الله الحسنى والله بما تعملون خبير. اور تمہیں کیا ہو گیا ہے کہ تم راہ خدا میں خرچ نہیں کرتے جبکہ آسمانوں اور زمین کی میراث اللہ کے لیے ہے. تم میں سے جنہوں نے فتح مکہ سے پہلے خرچ کیا اور قتال کیا وہ دوسروں کے برابر نہیں ہو سکتے, ان کا درجہ بہت بڑا ہے ان لوگوں سے جنہوں نے بعد میں خرچ کیا اور قتال کیا. البتہ اللہ نے ان سب سے اچھائی کا وعدہ کیا ہے اور اللہ تمہارے اعمال سے خوب باخبر ہے. یہ جو یہاں پر ایک تو یعنی جلا اور شکوہ ہے, اللہ کہے کیا ہو گیا ہے تمہیں کہ تم راہ خدا میں خرچ نہیں کرتے, اللہ نے تمہیں دیا ہے تمہارے مال میں, جیسے کہ قرآن میں ہے حق السائل والمحروم, تمہارے مال میں سائل کا محروم کا حق ہوتا ہے. سائل کون؟ کہ جو سوال کرتا ہے, جو اپنی مشکل تم سے بیان کرتا ہے. محروم کون؟ کہ جس کے پاس نہیں ہے لیکن وہ اپنی عزت اپنی غیرت کی وجہ سے تم سے بیان نہیں کرتا. حق ہے تمہارے مال میں ان دونوں گروہوں کا. بس کیا ہو گیا تمہیں, کیوں انفاق نہیں کرتے؟ اس کے بعد دو قسم کے انفاق بتائے. فتح سے پہلے جو جن لوگوں نے فتح سے پہلے انفاق کیا, یہ فتح مکہ ہو یا صلح حدیبیہ ہو, جنہوں نے پہلے خرچ کیا ہے اور جنگ کی ہے جہاد کیا ہے, ان کا اجر فتح کے بعد جنہوں نے کیا ہے ان کے اجر کے ساتھ میچ نہیں کرتا, ان کا اجر زیادہ ہے. وجہ آپ خود سوچیں. یہ اصول یاد رکھیے گا, یہ اصول قیامت تک کے لیے. جنہوں نے بدر کی لڑائی لڑی ہے نا, انہیں ابھی پتا نہیں تھا کہ رسول اللہ کی اس تحریک کو کہاں تک یہ جائے گی. انہیں ابھی اس بات کے بارے میں اب دیکھ نہیں رہے تھے. ان کے سامنے تو تھا کہ 313 لوگ ہیں اور سامنے 1000 کا لشکر آیا ہوا ہے, اور اس جنگ میں نہیں معلوم اسلام کا کس سے ختم ہو جائے گا, کیا ہوگا نہیں معلوم. اور ساتھ دیا, ایک یہ وقت ہے, ایک وقت آتا ہے وہ وقت کی جب اسلام پھیل گیا, حکومت بن گئی, مالی طور پر مستحکم ہو گیا, دفاعی اور فوجی طور پر مستحکم ہو گیا, فتوحات ہونے لگی, قبائل کے قبائل اسلام کی اس حکومت کو قبول کرنے لگے, جزیہ دینے پر آمادہ ہونے لگے. یہ آگے طاقت کا دور, وہ تھا غربت کا دور, وہ تھا مشکلات کا دور. جنہوں نے مشکلات کے دور میں انفاق کیا ہے, جنہوں نے مشکلات کے دور میں, تکلیفوں کے دور میں, اس دور میں کہ جس وقت اس چیز کا پتا نہیں تھا کہ یہ کہاں تک جائے گی, جو اس وقت جنہوں نے انفاق کیا اور جنہوں نے قتال کیا, وہ اور ان کا اجر کہ جو فتح کو دیکھنے کے بعد اور اسلام کی سربلندی اور طاقت کو دیکھنے کے بعد جو قتال کر رہے ہیں, اجر میں برابر نہیں ہے. لیکن آگے خدا نے وضاحت کر کے, اس کا یہ مطلب نہیں ہے کہ فتح کے بعد جو انفاق کر رہا ہے یا قتال کر رہا ہے جہاد کر رہا ہے اس کو کچھ نہیں ملے گا, نہیں. کیا ہے؟ وَكُلًا وَعَدَ اللَّهُ الْحُسْنَى وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ. اللہ نے ان سب سے اچھائی کا وعدہ کیا ہے اور اللہ تمہارے اعمال سے خوب آگاہ ہے. آج بھی ایسا ہے, کوئی تحریک, کوئی ادارہ, کوئی بھی الہی کام, اب جب اس آغاز ہوتا ہے نا اس کام کا, اس وقت کچھ لوگ تعاون کرنے والے ہوتے ہیں, اس وقت کچھ لوگ قربانی دینے والے ہوتے ہیں, کیونکہ اس وقت آغاز ہے اور آغاز میں یقیناً کسی کو کچھ مل نہیں رہا ہوتا ہے اس سے. لہٰذا مفادات, جن کے اپنے مفادات ہوتے ہیں, جو اپنے فائدے کے لیے ایسی تحریکوں میں, اداروں میں, الہی کاموں میں شامل نہیں ہوتے, خالص لوگ آتے ہیں شروع میں, اور بعد میں جب وہ ترقی کر جائے, کامیاب ہو جائے, مضبوط ہو جائے, بڑھ جائے اور اس سے فائدے بھی حاصل ہونے لگے, تو اس وقت بہت سارے لوگ آتے ہیں, حتیٰ جو اپنے ذاتی مفادات حاصل کرنا چاہتے ہیں وہ بھی آتے ہیں. لہٰذا رضوان محترم, انفاق کریں اور ابتدائی انفاق کرنے والوں میں سگر شامل ہوں گے، چاہے وہ کوئی الہی ادارہ ہو، چاہے وہ کوئی تحریک ہو، چاہے وہ کوئی بھی ایسا نیک کام ہو، تو اس کے جو آغاز میں مشکلات میں جو ساتھ دینے والے ہیں ان کا اجر اور جو آسائشوں کے وقت میں ساتھ دینے والے ہیں دونوں کا اجر برابر نہیں ہے. جنہوں نے مشکلات میں ساتھ دیا ان کا اجر زیادہ ہے. آیت نمبر 11 انفاق کی اللہ نے بات کی، کہا کیوں نہیں خرچ کرتے ہو، ذرا تنبیہ کا تنبیہانہ انداز میں اب مزید تشویق دے رہا ہے اللہ کی راہ میں خرچ کرنے کے لیے. خدا نے کیا خوبصورت انداز اپنایا ہے. دیکھیں آیت نمبر 11 من ذا الذی یقرض اللہ قرضا حسنا فیضاعفه له ولہ اجر کریم، کون ہے جو اللہ کو قرض حسنا دے تاکہ اللہ اس کے لیے اسے کئی گنا کر دے اور اس کے لیے پسندیدہ اجر ہے، حد ہے. اللہ قرض مانگ رہا ہے، کہے کون ہے جو اللہ کو قرض حسنا دے؟ کیا اللہ محتاج ہے نعوذ باللہ؟ کیا اللہ کے پاس خزانے نہیں ہے؟ نہیں، اللہ بے نیاز ہے، اللہ محتاج نہیں ہے، وہ غنی ہے، اسے ہماری کسی چیز کی ضرورت نہیں ہے. یہ جو اللہ طلب کر رہا ہے آگے دیکھیں کیا کہہ رہا ہے، فَيُضَاعِفَهُ لَهُ، تم دو تاکہ تمہیں کئی گنا بڑھا کر واپس کرے خدا، یعنی خدا تمہارے پاس بڑھانا چاہتا ہے. لہذا یہ بات کہنے والی ہے قرآن میں، اللہ نے رائے خدا میں خرچ کرو، رائے خدا میں خرچ کرنے کی تاکید کی حد کر دی ہے اور ہم نے بھی نہ ماننے کی حد کر دی ہے. اور یاد رہے عزیزان محترم، جس کے پاس یہ قرآن کا پیغام آ جائے اور جس کو سمجھ آ جائے اور وہ اس پر عملاً اقدام شروع کر دے، یقیناً وہ خدا کے ہاں اس اجر و ثواب کو پا لے گا، وہاں بھی پائے گا اور یہ والا بھی. فَيُضَاعِفَهُ لَهُ، اللہ اس کو کہیں گنا بڑھا کر دے گا. یہاں پر ایک آیت و احادیث کی روشنی میں کچھ انفاق کے کچھ اوصاف یہاں حاشیے میں بیان ہوئے ہیں، خوبصورت ہیں، اس لیے میں پڑھ دیتا ہوں. بعض اہل تحقیق لکھتے ہیں آیات و احادیث کی روشنی میں انفاق میں 10 اوصاف ہوں تو یہ قرض حسنہ بنتا ہے. نمبر 1، مال حلال ہو، حلال مال سے، ایسا نہ ہو کہ رشوت لے کر انفاق کر رہے ہو یا حرام سے کما کر انفاق کر رہے ہو. آیت نمبر 2، عمدہ مال ہو، ردی نہ ہو، ایسا نہ ہو کہ جو ضائع ہو جائے خود سے وہی دے رہے ہو اللہ کے راہ میں، جیسے کہ وہ کسی مانگنے والے نے، وہ فروٹ والے سے کہا اللہ کے نام پہ ایک سیب دے دو، تو اس نے دیکھا تو ایک آدھا گلا ہوا سیب تھا وہ دے دیا، پھر اس نے جیب سے 20-25 روپے نکال کے اس کو دیے، کہا اس کا ایک سیب دے دو، تو اس نے ایک صاف ستھرا سیب دے دیا. تو وہ مانگنے والے نے دونوں سیب ہتھیلیوں پہ رکھ کے اور کہا خدا تو دیکھ رہا ہے کہ اس نے میرے پیسوں کا کیا دیا اور تیرے نام پر کیا دیا، بس مال عمدہ ہو. اچھا، تیسرا، مال کی ضرورت ہو، زندگی کے آخری لمحات میں نہ ہو، یعنی اس وقت انفاق کرے کہ جس وقت مال ضرورت ہے انسان کو، خود بھی ضرورت ہے اس مال کی، اس وقت انفاق کرنا. آیت نمبر، یہ چوتھا اس کا حصہ، صفت، مستحق ترین کو دے، کوشش کرے کہ جو اس کا مستحق ہے اسی تک پہنچائے، ایسا نہ ہو کہ بھئی اچھا سا کھانا پکائے اللہ کی راہ میں اور جو پہلے سے پیٹ بھرے ہوئے ہیں انہی کو کھلا دیں، مستحق ترین کو دے. 7، اس انفاق کو راز، 5، اس انفاق کو راز میں رکھے، اس کا ڈنڈورا نہ پیٹے، راز میں رکھے. چھٹی صفت ہے، دینے کے بعد نہ جتلائے. 7ویں صفت ہے، خدا کے لیے کرے، ریاکاری کے لیے نہ کرے. 8ویں صفت ہے، مال زیادہ دیا جا رہا ہو تو بھی اسے تھوڑا سمجھے، اگر بہت زیادہ بھی دیا ہے نا اس کو کم سمجھے. 9ویں، اپنا پسندیدہ مال ہو، وہ چیز دے کہ جس کو زیادہ پسند کرتا ہے. اور 10ویں، اس مال کی خود کو بھی ضرورت ہو، اس کو خود بھی ضرورت ہے لیکن پھر بھی دے رہا ہو. یہ 10 صفات اگر ہو نا انفاق میں تو یہ قرض حسنہ ہے. اور یہ اللہ کہہ رہا ہے، اس کو اللہ نے یضاعف کہا، یضاعف ڈبل نہیں بلکہ کئی گنا بڑھانا، اور قرآن نے 700 گنا تک کا کہا ہوا ہے. آیت نمبر 12، یوم تر المؤمنین والمؤمنات یسعى نورهم بینهم بین ایدیہم نورهم بین ایدیہم و بایمانہم بشراکم الیوم جنات تجری من تحتها الانہار جنات تجري من تحتها الانهار خالدين فيها ذلك هو الفوز العظيم. قیامت کے دن آپ مومنین اور مومنات کو دیکھیں گے کہ ان کا نور ان کے آگے آگے اور ان کے دائیں جانب دوڑ رہا ہوگا. ان سے کہا جائے گا آج تمہیں ان جنتوں کی بشارت ہے جن کے نیچے نہریں بہتی ہوں گی جن میں تمہیں ہمیشہ رہنا ہوگا. یہی تو بڑی کامیابی ہے, کیونکہ مومنین کا نام اعمال دائیں ہاتھ میں, اسی لیے کہا دائیں طرف اور آگے آگے نور ہوگا. آیت نمبر 13, یوم یقول المنافقون والمنافقات للذین آمنوا انظرونا نقتبس من نوركم قیل ارجعوا وراءکم فالتمسوا نورا فضرب بینهم بسور له باب باطنه فيه الرحمة وظاهره من قبله العذاب. اس دن منافق مرد اور منافق عورتیں مومنین سے کہیں گے ہمارا انتظار کریں تاکہ ہم تمہارے نور سے روشنی حاصل کریں, مگر ان سے کہا جائے گا اپنے پیچھے لوٹ جاؤ اور نور تلاش کرو. پھر ان کے درمیان ایک دیوار بنا دی جائے گی جس کا ایک دروازہ ہوگا جس کے اندرونی حصے میں رحمت ہوگی, اس کی بیرونی جانب عذاب ہوگا. یعنی منافق مرد اور عورتیں جب مومنین کو یوں آگے چلتا ہوا دیکھیں گے تو وہ کوشش کریں گے کہ ان کے پیچھے پیچھے چلیں کہ ان کے نور کو کوئی استفادہ کریں. کہتے ہیں ہم روکو ذرا, ہمارا ذرا انتظار کرو کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں. تو اس وقت نے کہا جائے گا اگر تم اس نور کو پسند کر رہے ہو تو پھر جاؤ دوبارہ واپس دنیا میں, اگر تمہارے بس میں ہے وہاں جاؤ تو وہی نیک اعمال کے ذریعے یہ نور کما سکتے ہو, اور چونکہ وہاں سے پلٹنا ممکن نہیں ہے, لیکن مجھے اور آپ کو پروردگار آج بتا رہا ہے یہاں پر اگر تم اس نور کے خواہاں ہو تو اس نور کو حاصل کرنے کے لیے تمہیں اس زندگی میں جستجو کرنی ہے. اب کیا ہوگا, ان کے درمیان ایک دیوار بنا دی جائے گی ان منافقین اور مومنین کے درمیان, وہاں پھر ایک دروازہ ہوگا جس کے اندرونی حصے یعنی مومنین کی طرف رحمت ہے اور منافقین کی طرف عذاب ہے. یہ دروازہ کس لیے ہے کہ بعض ایسے لوگ کہ جن کی سزائیں ایسی ہیں کہ جہنم میں ایک وقت گزارنے کے بعد سزا کاٹنے کے بعد جنہوں نے جنت کی طرف آنا ہے یہ دروازہ ان کے لیے. آیت نمبر 14, ینادونہم الم نکم معکم قالوا بلا ولکنکم قتلتم انفسکم وتربصتم وارتبتم وغرتکم الامانی وغرتكم الاماني حتى جاء امر الله وغركم بالله الغرور. وہ مومنوں کو پکار کر کہیں گے کیا ہم تمہارے ساتھ نہ تھے؟ کہیں گے تھے تو صحیح, لیکن تم نے اپنے آپ کو فتنے میں ڈالا اور تم ہمارے لیے حوادث کے منتظر رہے اور شک کرتے رہے اور تمہیں آرزوؤں نے دھوکے میں رکھا یہاں تک کہ اللہ کا حکم آ گیا اور دھوکے باز شیطان تمہیں اللہ کے بارے میں دھوکہ دیتا رہا. منافقین کہیں گے کہ ہم تو تمہارے ساتھ نہ تھے, یعنی ظاہری کلمہ پڑھنے میں, ظاہری ایمان کو قبول کرنے میں, ظاہری ایمان کے اظہار میں تو مومنین کے ساتھ تھے. کہتے ہیں ہم تو تمہارے ساتھ تھے, تو مومنین کیا کہیں گے؟ تھے تو صحیح, لیکن تم نے اپنے آپ کو اس فتنے میں ڈالا, نفاق کے فتنے میں آ گئے کہ ظاہر سے کچھ اور اندر سے کچھ اور تم جب وہاں پر تھے تم انتظار میں رہتے تھے کہ مومنین کے اوپر کوئی حادثہ آ جائے, ان کو کوئی نقصان پہنچے, اور تم شک میں رہتے تھے. اور مرض کیا تھا تمہارا؟ تم آرزوؤں کے دھوکے میں, تمہیں آرزوؤں نے دھوکے میں رکھا, خواہشات نفس کے دھوکے میں رہے, اور شیطان نے تمہیں اللہ کے بارے میں تمہیں دھوکہ دیتا رہا. 15, فَالْيَوْمَ لَا يُؤْخَذُ مِنْكُمْ فِدْيَةٌ وَلَا مِنَ الَّذِينَ كَفَرُوا مَأْوَاكُمُ النَّارُ هِيَ مَوْلَاكُمْ وَبِئْسَ الْمَصِيرُ. بس آج تم سے نہ کوئی فدیہ قبول کیا جائے گا اور نہ ان سے جنہوں نے کفر اختیار کیا, تمہارا ٹھکانہ آتش ہے, وہی تمہارے لیے سزاوار ہے اور وہ بہت برا ٹھکانہ ہے. یعنی آج اگر تم کوئی فدیہ دینا چاہو کہ تمہیں عذاب سے نجات دی جائے تو تم سے کوئی فدیہ قبول نہیں کیا جائے گا. قرآن میں ہے اگر وہ اس پوری زمین کو فدیہ میں دینا چاہیں تب بھی نہیں لیا جائے گا. اور منافقین کے ساتھ ساتھ جو کفار ہیں جنہوں نے کفر کیا, جو جانتے بوجھتے ہوئے بھی انکار کرنے والے ہیں, تو ان کا اور تمہارا ٹھکانہ آتش ہے, وہی تمہارے لیے سوٹ کرتا ہے, تمہارے لیے سزاوار وہی ہے, اور اللہ کہہ رہا ہے کہ وہ بہت برا ٹھکانہ ہے, وہ بہت برا ٹھکانا ہے. آیت نمبر 15 تک ہم نے تلاوت کر لی ہے, یہاں پر میں اختتام کروں گا انشاءاللہ. کل ہم آیت نمبر 16 سے آغاز کریں گے, صبح 4:15 سے 4:45 تک دعا مناجات کی نشست روزانہ ہماری چل رہی ہے. اور آج یہ تین دن جو ہیں 13, 14 اور 15 رمضان, اس میں اس دعا مناجات میں ہم دعائے مجیر کی تلاوت کر رہے ہیں. تو آپ میں سے جو احباب اس میں ابھی تک شامل نہیں ہوئے وہ ضرور صبح دعائے مجیر میں بھی شامل ہو جائیں, اور یہ سلسلہ دعا مناجات کا رمضان کے آخر تک چلتا رہے گا, اور اس میں دعا مناجات کے یہ سلسلے جاری رہیں گے. اور قرآن کا بھی انشاءاللہ کل 8 سے 9 دوبارہ آپ کی خدمت میں حاضر ہوں گے. میری طرف سے بات یہاں پر تمام ہے.
دعا کے ساتھ اختتام کرتے ہیں. تمام برادران و خواہران ہمارے ساتھ درس میں جو شامل تھے, آپ سب کی دعاؤں کی استجابت کے لیے, آپ سب کی حاجات کی برادری کے لیے, اور جن لوگوں نے مجھے میرے ذمے لگائے ہیں دعا کرنا, جو استدعا کرتے ہیں دعا کے لیے, ہم اس قابل نہیں ہیں, لیکن خدا نے جو پردہ اور ستاریت رکھی ہوئی ہے, بہت سے لوگ دعا کے لیے کہتے ہیں, ان سب کے لیے جنہوں نے مجھ سے دعا کے لیے کہا ہے, اور ان سب کے لیے دے کے جن کے لیے اللہ چاہتا ہے کہ ہم سب دعا کریں, سب کی دعاؤں کے استجابت کے لیے, حاجات کی برابری کے لیے, مشکلات کی آسانی کے لیے, تکلیفوں کی دوری کے لیے, گناہوں کی مغفرت کے لیے, انجام بخیر ہونے کے لیے, عاقبت بہتر ہونے کے لیے, سکرات موت کی آسانی کے لیے, اور اس توفیق کے لیے کہ کتاب خدا کو تدبر کے ساتھ, غور و فکر کے ساتھ پڑھیں, اور اسی کے ساتھ ساتھ تمام مریضوں کی شفا یابی کے لیے, بے گناہ اسیروں کی رہائی کے لیے, جو بے اولاد ہیں ان کے اولاد کے لیے, جو مقروض ہیں ان کے قرض کی ادائیگی کے لیے, اور اس وبا کی وجہ سے جو لوگ مشکلات کا شکار ہیں ان سب کی مشکلات کی آسانی کے لیے, تمام دنیا کی تمام مشکلات کا حل, ہاں مظلوموں کے اوپر جو ظلم ہو رہا ہے وہ ہو, محرومیاں ہوں, ظالم و جابر اس حکومتیں ہوں, سب مشکلات کا حل امام زمان کے ظہور میں ہے. مولا امام زمان کے ظہور کی تاجیل کے لیے, رہبر معظم کی عمر درازی کے لیے, آیت اللہ سیستانی کی صحت و سلامتی, دیگر مراجع کی صحت و سلامتی, تمام عالم اسلام کی فلاح و بہبود, بالخصوص وہ تمام مسلمان کے جو برسر پیکار ہیں, یمن, بحرین, شام و عراق, لبنان, فلسطین, کشمیر, جہاں کہیں بھی مسلمان برسر پیکار ہیں, ان کی فتح و کامرانی کے لیے, نصرت کے لیے, اور تمام ان دعاؤں کی قبولیت کے لیے 5 مرتبہ آئے مجیدہ کی تلاوت کریں گے. اللہم صل علی محمد و آل محمد وعجل فرجہم. بسم اللہ الرحمن الرحيم. أمن يجيب المضطر إذا دعاه ويكشف السوء, 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 يا كاشف الكرب والسوء والبلاء, اكشف كروبنا وكروب جميع المؤمنين, واقض حوائجنا وحوائج المحتاجين والسائلين, واشف مرضانا ومرضى المسلمين, برحمتك يا أرحم الراحمين, وصلى الله على محمد وآله الطيبين الطاهرين. اللهم صل على محمد وآل محمد وعجل فرجهم. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.